یہ وائس آف امریکہ واشنگٹن ہے. پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام. آج کے اس پروگرام میں تین موضوعات پہ ہم بات کریں گے. سب سے پہلے پاکستان کے وزیر اعظم عمران خان کا اعلیٰ سطحی وفد کے ساتھ چائنا کا دورہ, انویسٹمنٹ کے اوپر, کاروباری سرگرمیوں کے اوپر, سی پیک پروجیکٹس کے اوپر فوکس, اور اس کے ساتھ ساتھ علاقائی امور پر تبادلہ خیال. اسی حصے میں ہم یہ جائزہ لیں گے کہ سی پیک کے اوپر پاکستان نے ایک خصوصی اتھارٹی جو ہے وہ قائم کی ہے, جس کی نگرانی براہ راست وزیر اعظم عمران خان کریں گے. اس کی ضرورت کیوں کر پیش آئی. پروگرام کے دوسرے حصے میں رائٹس یعنی انسانی حقوق کے بیک ڈراپ میں بات ہوگی. ایک تو چائنا کے اندر جو ایگور مسلمان ہیں ان سے بدسلوکی کے الزام میں یا ان سے بدسلوکی کے ایویڈنسز کے اوپر امریکہ نے 28 چینی کمپنیوں کو کاروبار کے لیے بلیک لسٹ کر دیا ہے. اسی سیگمنٹ میں ہم جائزہ لیں گے امریکہ کی ایک ہاؤس کمیٹی, وہ کشمیر کے اندر جو لاک ڈاؤن ہے بھارت کے زیر انتظام اس کو تباہ کن قرار دے رہی ہے, کس طرح کا دباؤ بھارت کے اوپر بڑھ سکتا ہے یا بڑھ رہا ہے, اس میں ہم بات کریں گے. پروگرام کا ہمارا جو تیسرا اور آخری سیگمنٹ ہے وہ کرکٹ. اس وقت پاکستان کی کرکٹ ٹیم سخت تنقید کی زد میں ہے, خاص طور پہ جو سری لنکا سے ایک ناتجربہ کار اور جو وزٹ کرنے والی ٹیم ہے اس کے ہاتھوں اپنی ہوم سیریز میں ٹی ٹوینٹی کے اندر, اور ٹی ٹوینٹی وہ فارمیٹ جس کے اندر پاکستان کی ٹیم نمبر ون نے شکست کھانے کے بعد سخت تنقید کی زد میں ہے, اس کے اوپر ہم گفتگو کریں گے. تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب. وزیر اعظم عمران خان جو ہیں وہ اس وقت چائنا پہنچ چکے ہیں, پاکستان کے آرمی چیف ان کے ساتھ ہیں, دیگر اعلیٰ سطحی وفد ان کے ساتھ ہے, اور وہاں پہ وہ بات کر رہی ہیں ایک تو راہداری منصوبے کے اوپر, اور اس ریفرنس میں وہ سمجھتے ہیں کہ جتنی بھی رکاوٹیں ہیں ان کو دور کیا جائے. پچھلے دنوں یہ خبریں آ رہی تھیں کہ یہ جو پروجیکٹ ہے ون روڈ ون بیلٹ, اور پاکستان کے ماہرین معاشیات اس کو بڑی اہمیت دیتے ہیں, اس میں اس کے بہت سارے پروجیکٹس میں تعطل آ چکا ہے, اس کو رفع کرنے کا مقصد ہے. اور اس ریفرنس میں پاکستان چین اقتصادی راہداری منصوبوں کے لیے ایک اسپیشل اتھارٹی بھی قائم کی گئی ہے. پاکستان کے اندر حزب اختلاف اس کے اوپر تنقید کر رہی ہے کیونکہ اس کو ایک پریزیڈینشیل آرڈر کے تحت جو ہے وہ بنایا گیا ہے, اور اپوزیشن یہ سمجھتی ہے کہ یہ اس فارمیٹ کے مطابق نہیں ہے جو اس سے پہلے پارلیمنٹری کمیٹی جس کے لیے تجویز دے چکی ہے. ہم نے کچھ ساؤنڈ بائٹس آپ کے لیے رکھے ہیں. وزیر اعظم عمران خان کی گفتگو ہم آپ کو سنواتے ہیں چند سیکنڈ کے لیے, وہ کیوں کر یہ سمجھتے ہیں کہ یہ اتھارٹی بہت اہم ہے, اور پھر شہری رحمان جو ہیں سینیٹر ہیں, پاکستان پیپلز پارٹی سے تعلق ہے, اور سی پیک سے متعلق اس کے پروجیکٹ سے متعلق جو سینٹ کی کمیٹی ہے اس کو وہ ہیڈ بھی کرتی ہیں. پرائم منسٹر عمران خان نے کیا کہا؟
Now we have decided that there will be one authority which will resolve all the problems of CPAC, and that authority will be the Prime Minister's office, so that it can my office can make it easier for people investing in Pakistan, people from China investing in Pakistan.
چائنا سے انویسٹمنٹ کے لیے آف کورس کوششیں ہیں اور اس کو اپیل کا اٹریکٹ کرنا چاہ رہے ہیں, اور وہ کہتے ہیں کہ زیادہ سے زیادہ ہم آسانیاں پیدا کریں گے. شہری رحمان صاحبہ کیا کہتی ہیں؟
آپ پارلیمانی نظام کا ایک حصہ ہو, پارلیمان سے الیکٹ ہو کے آئے ہو, اسی کی وجہ سے پرائم منسٹر بنے ہو, تو وہ اس کو آپ جب تک استعمال نہیں کریں گے اور اس کی کارکردگی فعال نہیں کریں گے, سی پیک چھوڑ آپ دوسری چیزوں کو کس طرح چلائیں گے؟
جی سامعین, یہ تھی رائے دونوں اطراف کی. اب اس پہ تجزیہ تبصرہ لیتے ہیں. نجم رفیق صاحب ہمارے ساتھ ہیں, انسٹیٹیوٹ آف اسٹریٹجک اسٹڈیز اسلام آباد سے ہمیں جوائن کر رہے ہیں. قیصر احمد شیخ کچھ دیر بعد ممبر نیشنل اسمبلی ہیں اور ممبر ہیں اکنامک کمیٹی کی, جو قومی اسمبلی کی کمیٹی ہے آن اکنامک افیئرز, اس کے ندیم گل ہمارے ساتھ ہیں, سینئر جرنلسٹ ہیں, چائنا میں بیسڈ ہیں. تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم. نجم رفیق صاحب آپ کی طرف میں آتا ہوں, لیکن پہلے کچھ جو اپڈیٹس وہاں سے ہم چائنا سے لیتے ہیں. گل صاحب بہت شکریہ آپ کا. آپ ہمیں بتائیے گا کہ پرائم منسٹر عمران خان ان کے پیش نظر کیا ہے, اس دورے میں کیا اچیو کرنا چاہ رہے ہیں, اور جو چائنیز اتھارٹی ہیں وہ کیا سوچ رہے ہیں پاکستان کے ساتھ, اگر سی پیک کے اوپر ہی اگر فوکس ریلیشن شپ آگے بڑھانا ہے تو وہاں پہ کیا کنسرنز ہیں جو وہ چاہیں گے کہ پاکستانی اتھارٹیز اس کو ایڈریس کریں؟
دیکھیں سر, ابھی آج پرائم منسٹر عمران خان نے یہاں پر بہت سے ڈیلیگیشنز ہیں, انڈسٹریل لیڈرز ہیں, ان سے ملاقاتیں کی ہیں, اور کچھ نئی کمپنیاں ہیں جو بات کر رہی ہیں اپنے پروجیکٹ شروع کرنے پر, لیکن سی پیک کے بارے میں ایز سچ کوئی تشویشناک بات تو دکھائی نہیں دی ان چیزوں میں, گو کہ پاکستان میں ایسی فضا ضرور موجود ہے. شاید یہ ایسا ہے کہ کچھ ایسی باتوں کو تھوڑا رکھا بھی جاتا ہے کہ زیادہ بات نہ کی جائے, पॉजिटिव ही चीजों को दिखाया जाए, मुझे मुझे कुछ इस तरह नजर आता है। बाकी ये है कि आज ही जैसे काफी सारे बायलैटरल एग्रीमेंट साइन हुए हैं, चाइनीज प्रीमियर जो है ली चांग उनसे उनका मुलाकात जाहिर हुई है, बहुत से एग्रीमेंट साइन हुए हैं, कुछ कंपनियां हैं जैसे ग्वादर में कोई डिसेलिनेशन प्लांट लगाने की बात हो रही है, चाइना की न्यूज एजेंसी है शिनहुआ वो अपनी कोई उर्दू सर्विस शुरू करने की बात कर रही है जो पाकिस्तान में ऑफिस बनाएगी, तो इस तरह की चीजें तो हो रही हैं, लेकिन सीपैक के बारे में कोई तशवीशनाक बात यहाँ पर सामने नहीं आई, क्योंकि हो सकता है कि पसे पर्दा ऐसी बातें हों।
सही, हमारे साथ नजम रफीक साहब। नजम साहब बहुत शुक्रिया आपका। प्राइम मिनिस्टर के इस दौरे में दो अहम नुकात हैं, एक तो सी पैक और उससे मुतालिक जो प्रोजेक्ट्स हैं उनको तेज़ रफ्तार बनाना, चाइना से इन्वेस्टमेंट को अट्रैक्ट करना, अपील करना, और दूसरा जो है वो रीजनल इश्यूज हैं जिसके अंदर कश्मीर की जो सिचुएशन है वो भी चाइनीज हुकाम के साथ और चाइनी लीडर्स के साथ उस पर उसको ज़ेर बहस लाना। सो इन दोनों एतबार से आपके ख्याल में ये दौरा क्या अहमियत रखता है?
अस्सलाम वालेकुम। देखिए ये दौरा बहुत अहम है, स्पेशली आखिरी जो आपने कहा कश्मीर के हवाले से, कश्मीर के हवाले से पाकिस्तान को कोई ऐसे खातर खा नतायज हासिल नहीं हुए इंटरनेशनल कम्युनिटी खासतौर पर अमरीका और वेस्टर्न ममालिक की तरफ से, लिहाजा मेरा ख्याल है पाकिस्तान चाहता है कि चाइना की उसको कश्मीर के ऊपर सपोर्ट मिले, स्पेशली क्योंकि जो अभी हिंदुस्तान ने आर्टिकल 370 और 35A एब्रोगेट किए हैं उसमें उन्होंने चाइना को भी शामिल कर लिया कि कुछ हिस्सा जो है कश्मीर के हवाले से वो चाइना से भी उस मामले में बात करना चाहेगा। तो मेरा ख्याल है पाकिस्तान ये समझता है कि चाइना और पाकिस्तान खसूसन कश्मीर के हवाले से एक ही सफे पे मौजूद है और इस हवाले से दोनों मिलके एक यूनाइटेड फ्रंट इंडिया के खिलाफ कश्मीर के हवाले से पेश कर सकते हैं। दूसरा जैसा आपने कहा कि सीपैक के बहुत से प्रोजेक्ट्स थे जो पाकिस्तान में तातुल का शिकार हो गए थे क्योंकि उस पर बहुत सारे तहफ्फुज़ात थे मौजूदा हुकूमत के कि पिछली हुकूमत ने शायद उनको ठीक तरह निगोशिएट नहीं किया, वो पाकिस्तान के इंटरेस्ट में नहीं थे, उनको रीनिगोशिएट किया जाएगा। तो चाइना को भी इस हवाले से काफी तशवीश हो गई थी कि शायद पाकिस्तान चाहता है कि सीपैक प्रोजेक्ट जो है वो बंद किया जाए, लेकिन मेरा ख्याल है इमरान खान साहब ने एक बहुत अच्छा मैसेज दिया कि पाकिस्तान सीपैक प्रोजेक्ट बंद नहीं करना चाहता बल्कि वो इसकी सेकेंड फेज की तरफ जाना चाहता है जो इंडस्ट्रियल जोन के हवाले से रखती है, स्पेशल इकोनॉमिक जोन पाकिस्तान में कायम किए जाए खसूसन ऑयल रिफाइनरी के हवाले से, हाइड्रो पावर प्रोजेक्ट्स के हवाले से, और एक नया पहलू जो अब सामने आ रहा है कि पाकिस्तान स्टील मिल्स भी शायद चाइना चाइना को दे दी जाए, चाइना उसको कोई आगे जो 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 उसमें जिस तातुल का शिकार है स्टील मिल्स वो चाइना उसको उसको चला सके। तो मैं समझता हूँ कि ये एक बहुत ही पॉजिटिव मैसेज इमरान खान साहब चाइनीज के लिए लेके गए हैं कि सीपैक इस हुकूमत के लिए भी उतना ही अहम है और पाकिस्तान के लिए भी खसूसन अहम है जितना पिछली हुकूमतों का।
ठीक है, नदीम गिल साहब ये बताइएगा कि इंडिपेंडेंट जो चाइनीज बड़ी कंपनीज हैं वो पाकिस्तान के अंदर इन बिजनेस जोन्स जो सी पैक का हिस्सा हैं उसमें दिलचस्पी रखती हैं और इस तरह की खबरें आती रहती हैं वहाँ पे चाइना में?
बिल्कुल बिल्कुल दिलचस्पी रखती हैं। देखिए ये तो बेल्ट एंड रोड इनिशिएटिव जो है उसका हिस्सा है, तो ये बात तो हो नहीं सकती कि चाइनीज कंपनियां या चाइना उसमें दिलचस्पी नहीं रखेगा, क्योंकि इसको सिर्फ पाकिस्तान में ही नहीं यूरोप तक वो लेके जा रहे हैं और साउथ ईस्ट एशिया में कंट्री पता नहीं कितने कंट्रीज वो इसको इतना बड़ा प्रोजेक्ट बताया जाता है, तो बिल्कुल वो दिलचस्पी तो अपनी ज़रूर दिखाते हैं।
सही, दिलचस्पी रखते हैं उसमें। हमें ज्वाइन किया है कैसर अहमद शेख साहब ने, मेंबर नेशनल असेंबली, पाकिस्तान मुस्लिम लीग नवाज से ताल्लुक, मेंबर इकोनॉमिक अफेयर्स कमेटी, स्टैंडिंग कमेटी नेशनल असेंबली की, लेकिन उसके साथ साथ बताते खुद बिजनेसमैन भी हैं, बिजनेस ओरिएंटेशन रखते हैं और कई एक इंटरनेशनल फोरम्स पे नुमाइंदगी कर चुके हैं। कैसर शेख साहब बहुत शुक्रिया आपका अपने वॉइस ऑफ अमेरिका से बात करने के लिए वक्त निकाला। जी शेख साहब आपको मेरी आवाज आ रही है?
जी मुझे आ रही है।
رہی ہے.
جی شیخ صاحب بہت شکریہ آپ کا. پہلے تو ذرا سی پیک کے ریفرنس میں بتائیے گا. پاکستان پیپلز پارٹی کہتی ہے کہ ان کا برین چائلڈ تھا, پھر پاکستان مسلم لیگ نواز نے اس کو عملی شکل میں ڈھالا اور اب پاکستان تحریک انصاف کی یہ تیسری حکومت آ چکی ہے, وہ بھی اس کے لیے اتنی کمٹمنٹ شو کر رہی ہے. اب آج ایک اسپیشل اتھارٹی قائم کی گئی ہے جو اس کے اوپر سپیڈ کو مانیٹر کرے گی یا اس میں جو رکاوٹیں ہیں اس کے اوپر وہ غور کرے گی, اور پرائم منسٹر بذات خود اس کو ہیڈ بھی کر رہے ہیں. سو آپ یہ بتائیے گا کہ یہ سی پیک کے اوپر کیا ڈیولپمنٹس ہیں آپ کی نظر میں انڈیپینڈنٹلی, اور اگر یہ جو خبریں آتی بھی رہی ہیں کہ تھوڑا سا تعطل کے شکار ہو رہے ہیں کچھ پروجیکٹس, سو اس کی وجوہات کیا تھیں, اور پھر اس بیک ڈراپ میں پرائم منسٹر کا جو یہ دورہ ہے آپ کے خیال میں ایک انڈیپینڈنٹ پوزیشن میں یہ کارگر ہو سکتا ہے؟
دیکھیے نا, پاکستان اور چائنا کے جو تعلقات ہیں وہ زرینہ تعلقات ہیں.
جی جی,
وہ تو ہمارے دونوں ملکوں کے اس تک دونوں ہم نے چائنا قربانیاں دی ہیں, مسلم کو یو این میں ممبرشپ کے لیے, ٹوکیو کی ممبرشپ کے لیے, اس کے علاوہ ان کو کئی فورمس پہ چائنا کو پاکستان نے انٹروڈیوس کرایا کھل کے ان کی. اسی طرح چائنا نے ہمیں بہت زیادہ ہر جگہ بہت سپورٹ کی ہے, فائنینشلی بھی, سوشلی بھی, پولیٹیکلی. تو یہ تو ہر حکومت کی یہ دیرینہ خواہش بھی ہے اور وہ اس پہ یکجہتی ہے ہماری ساری ملک کے لوگوں کی چائنا کے ساتھ
محبت
ہے, وہ ہم کہتے ہیں جی بہت پیاری. تو یہ جو سی پیک کا نیا عمران خان صاحب گئے ہیں, اصل میں یہ فیز ٹو ہے. فیز ون میں جو
جی شیخ صاحب آپ کی آواز کٹ رہی ہے, ہم ہمارے پروڈیوسر آپ کو دوبارہ جی جی ہمارے پروڈیوسر دوبارہ آپ کو زحمت دیتے ہیں, اور اگر پاسبل ہو کوئی دوسرا نمبر ان کو دیجیے, شاید وہاں پہ بہتر سگنل ہوں دوسرے نمبر کے اوپر.
جی جی ابھی ابھی آواز بہتر ہوئی ہوگی.
جی جی
میں نے اینگل
جی جی اب بہتر ہے بالکل.
اچھا تو میں یہ کہہ رہا ہوں کہ اسپیشل انڈسٹریل زون جو ہے نا وہ پاکستان کے لیے اور چائنا کے لیے دونوں کے لیے بہت ہی امپورٹنٹ اس کی پوزیشن ہے, کیونکہ چائنا کے پاس کئی ایسی انڈسٹری ہیں جو کہ ان کے یہاں وہ سمجھتے ہیں کہ ریلوکیشن ہونی چاہیے.
جی جی.
کہ وہ پاکستان میں لیبر جو ہے وہ کافی چیپر ہے ایز کمپیئر ٹو چائنا, اور ان انڈسٹریز میں جا کے زیادہ لیبر کی ضرورت ہے, یا جو ان کے پلانٹ ذرا پرانے ہو گئے ہیں تو وہ سمجھتے ہیں کہ وہ ماڈرنائز کر رہے ہیں تو وہ پلانٹ یہاں شفٹ ہو سکتے ہیں پاکستان میں. ابھی اس کی کوئی, کیونکہ کافی پروٹیکٹیو مارکیٹ ہے پاکستان اور یہاں پہ بینیفٹ ہے, اگر وہی پلانٹس کو یہاں شفٹ کریں گے تو چائنا کو بہت زیادہ بینیفٹ ہوگا اور پاکستان کی بھی یہاں لیبر کافی اس میں استعمال ہوگی, اور اس کے علاوہ ہمارے یہاں ٹیکنالوجی ہمیں ملے گی اور نو ہاؤ ملے گا. تو یہ ایک مشترکہ دونوں ممالک کا ون ون سچویشن ہے اور بہت ضرورت ہے اس وقت.
تو آپ ان چیزوں کو فالو بھی کر رہے ہیں, تو شیخ صاحب یہ بتائیے گا, عام آدمی یہ جاننا چاہتا ہے کہ یہ جن بزنس زونز کی بات پچھلی حکومت بھی کرتی رہی, یہ حکومت بھی کر رہی ہے, اب فیز سیکنڈ آ چکا ہے, سو وہ کسی سطح پہ زمین کے اوپر دیکھے جا سکتے ہیں, کسی حد تک وہ جابز کے اندر یا باقی اپارچونیٹیز کے اندر کچھ کنٹریبیوٹ کر رہے ہیں, یا اس کے لیے کوئی خاص وقت ہے جس جتنا انتظار کرنا پڑے گا ابھی؟
نہیں, اسپیشل انڈسٹریل زونز تو ابھی یعنی ان کی نشاندہی ضرور ہوئی ہے, لیکن ابھی تک وہ شروع نہیں ہوئے, کوئی بھی اسپیشل انڈسٹریل زونز شروع نہیں ہوئے. وہ تو پہلے ایک زیادہ تر زیادہ جو انفراسٹرکچر ڈیولپمنٹ ہوئی ہے وہ تو ہوئی ہے پہلے فیز میں, اور مین جو چیزیں ہیں نا گوادر پورٹ کے اوپر ڈیولپمنٹ ہوئی ہے, لیکن یہ جو چیزیں یہ میں سمجھتا ہوں ایک بہت بڑا پاکستان کے لیے گیم چینجر ہے, اور اس میں واقعی پیپل پارٹی نے ہی نیچے شروع میں ان کا بھی رول ہے, ہماری حکومت پاکستان مسلم لیگ کا بہت زیادہ رول ہے, مین تو آ کے کانٹیکٹ ہم نے کیا, اب اس کو آگے بڑھا رہے ہیں. تو یہ ایک اسٹریٹجی پہلے سے طے تھی اور اچھا کر رہے ہیں, اس کو آگے بڑھا رہے ہیں, اور میں یہ سمجھتا ہوں اس میں پاکستان کی مارکیٹ ایسے دیکھیں صرف ہم 23 بلین ڈالر کی ایکسپورٹ کر رہے ہیں, ویلیو ایڈڈ پروڈکٹس ہمارے پاس ہیں ہی نہیں, ہم تو سارے کا سارا زور ابھی تک ٹیکسٹائل پہ پاکستان میں تھا. تو چائنا کے پاس بہت سی ویلیو ایڈڈ انڈسٹریز ہے, میں چائنا پچھلے کوئی 72 سے اس بات کو کوئی ہو گئے 47 ایئرس, آئی ہیو بین ٹریولنگ دیئر مینی مینی ٹائمز, آئی ٹریول دیئر, اور میں دیکھ رہا ہوں کہ کس طرح انہوں نے فاسٹلی ڈیولپ کیا, جو ویلیو ایڈڈ ان کے پروڈکٹس جو جس طرح بنے نا, وہ सारा हमें टेक्नोलॉजी का और नोहाउ हमें देंगे और ये पाकिस्तान के लिए बड़ी मुफीद है और खासकर गिलगित बल्तिस्तान में जो जिस तरह का सारे इंफ्रास्ट्रक्चर बने हैं वो भी बहुत फायदेमंद है। तो ये तो इस वक्त तो हम देख रहे हैं कि इंडस्ट्री के लिए और दोनों मुल्कों के इकोनॉमिक मुईशत के लिए ये बेहतर साइन है।
नजम रफीक साहब, आप ये फरमाइएगा, तो ज़ाहिर है CPEC उसकी अहमियत से तो शायद पाकिस्तान में शायद ही कोई इनकारी हो, लेकिन आज जो नई अथॉरिटी बनाई गई उसके ऊपर अपोजिशन का वर्जन आपने सुना था, वो ये कहते हैं कि ज़ाहिर है कोई पार्लियामेंट से बाला इनिशिएटिव नहीं लिए जाने चाहिए और तमाम पार्टियों को और पार्लियामेंट्री जो फॉर्म ऑफ गवर्नेंस है उसकी नज़ाकतों का ख्याल रखते हुए सबको ऑन बोर्ड लेकर चलना चाहिए। सो खासतौर पर जब आप स्ट्रेटेजिक इकोनॉमिक टाइज के अंदर जा रहे हों, वो भी चाइना जैसे मुल्क के साथ, तो इस चीज़ का ख्याल रखना कितना ज़रूरी है।
देखिए, जाहिर है एक डेमोक्रेसी में आप सबकी राय के लेके ही चलते हैं, लेकिन हमारे यहाँ अपोजिशन जो है वो बराए अपोजिशन ही हो रही है। उन्होंने ये दिल में ठानी है कि इस हकूमत ने जो भी कदम उठाने हैं हमने उसको अपोज ही करना है, क्योंकि आप जैसा जानते हैं बहुत सारे जो अपोजिशन पार्टी लीडर्स हैं उनके ऊपर मुकदमे कायम हैं, वो जेलों में मौजूद हैं। तो जाहिर है अपोजिशन ने अपना एक मसल तो दिखाना है कि उनको ऑन बोर्ड नहीं लिया गया। ये मतलब ये ऑपोजिशन बराए ऑपोजिशन है, इसमें मतलब मेरा नहीं ख्याल कि ऑपोजिशन को पाकिस्तान का कोई नेशनल इंटरेस्ट नजर आ रहा है। फिलहाल तो मेरा ख्याल है वो अपने सियासी मकासद के लिए इसको अपोज कर रहे हैं। पाकिस्तान का इसमें मेरा ख्याल है कोई उनकी कोई राय नहीं है कि पाकिस्तान के लिए ये प्रोजेक्ट कितना अहम है, क्योंकि उनके लीडरान इस वक्त जेल में मौजूद हैं, मुकदमात उन पे कायम हैं, लिहाजा उन्होंने अपोजिशन तो करनी है। तो मैं समझता हूँ कि ये अथॉरिटी के लिहाज से उनकी अपोजिशन जो है वो कोई ऐसे मायने नहीं रखती।
जी कैसर शेख साहब, आप ये फरमाइएगा, ये जो नई अथॉरिटी कायम की गई है कि इसको जरा स्पीड अप किया जाए, प्राइम मिनिस्टर उसको निगरानी करेंगे, लेकिन स्पेशल ऑर्डर्स के तहत इसको बनाया गया, पार्लियामेंट से कंसल्टिंग किया गया, अपोजिशन इसके ऊपर एतराज कर रही है, आपके ख्याल में एतराज जेन्युइन है? जैसे नजम रफीक साहब कह रहे हैं कि चूंकि ऑलरेडी कोई कोऑर्डिनेशन है ही नहीं है, हर चीज में रुकावटें हैं, तो फिर वो ले जाने का वहां पे फायदा क्या, और इसलिए प्राइम मिनिस्टर चाहते थे कि जब वो जाएं तो कुछ ना कुछ टेबल कर सकें, बता सकें कि हमने इनिशिएटिव क्या लिया है।
नजम रफीक साहब ज्यादती कर रहे हैं ये बात करके। देखो, हमने तो सबसे पहले जब ये शुरू हुई ना, ये इनका टेनोर शुरू हुआ, तो तभी अपोजिशन लीडर शहबाज शरीफ साहब ने पहले दिन ही कहा कि हम जो है चार्टर ऑफ इकॉनमी करना चाहते हैं, ताकि एक लॉन्ग टर्म पॉलिसी इकोनॉमिक्स पे जो मुल्क की मईशत है उस पर हम कोई इख्तलाफ नहीं करेंगे। हम तो चाह रहे हैं, वो उन्होंने, और मैं खुद फाइनेंस कमेटी का चेयरमैन रहा हूँ 3 साल, वहां भी हम ये तमाम पार्टियां उसमें होती हैं, वहां भी हम यही कोशिश करते रहे कि मिलजुल के कोई मामला को हल किया जाए। अपोजिशन के बगैर तो कोई किसी जगह भी, अगर वन साइडेड आप फैसले करेंगे, या तो हो ना कि कोई उन्होंने टेबल किया हो और हमने वहां मुखालफत की हो, तब तो कोई बात बनती है। कोई चीज अगर किसी के सामने रखी नहीं जाएगी तो उसके बाद बहाना ये बनाया जाएगा कि अपोजिशन तो चाहती नहीं है, तो इसका मतलब है आप जमहूरियत को निगेट कर रहे हैं कि अपोजिशन मुल्क की बेहतरी चाहती नहीं है और सिर्फ जो हुकूमत वक्त है सिर्फ वही मुल्क की बेहतरी के लिए काम कर सकती है। सरकार बहरहाल बेहतरी यही है, हमारे मुल्क में बहुत पोटेंशियल है, हम सब मिल के काम कर, अभी भी हम कहते हैं, मैं तो कई दफा अपने हर प्रोग्राम में, क्योंकि इस वक्त मैं पाकिस्तान मुस्लिम लीग का बिजनेस और ट्रेड विंग का प्रेसिडेंट हूँ, तो मैं कई बार ये कह चुका हूँ कि आइए बैठिए, मिलजुल के देखिए, कुछ हम आपको मशवरा देने चाहते हैं, क्योंकि ये हुकूमत, इनके पास कोई एक्सपीरियंस नहीं है, प्लानिंग इन्होंने नहीं की, होमवर्क नहीं था, तो इनके लिए भी बेहतर है कि इनके अपने मनसूबे कामयाब
जी। नजम कैसर शेख साहब, मैंने नजम साहब से ये पहले सवाल पूछ लिया, अब जरा इस विजिट का दूसरा एंगल भी है, प्राइम मिनिस्टर ये चाहते हैं कि चीन के साथ जो रीजनल इश्यूज हैं, जिसमें कश्मीर का मामला इस वक्त सर फहरिस्त है, खासतौर पर इंडिया की तरफ से 5 अगस्त को उसकी खसूसी हैसियत ख़त्म करने के बाद, तो चीन का क्या इसमें किरदार हो सकता है? अमेरिका की तरफ तो पाकिस्तान देखता है, इंटरनेशनल कम्युनिटी की तरफ, तो चाइना जो है एक रीजनल पावर होने की हैसियत से क्या रोल प्ले कर सकता है, और क्या पाकिस्तान को चाहिए कि वाकई वो एक बड़ी हिमायत के लिए कैंपेन चलाए चाइना से?
नहीं,
जी
तो चाइना का कोल जी हमें चाहिए, हम हमारा और चाइना से यानी आपके कारण बड़े देरीना तलकात है, अमेरिका से भी हम तलकात पाकिस्तान के शुरू से ही हैं और हम चाहते हैं कि अमेरिका से भी तलकात कंटिन्यू रहे। और ये जो प्राइम मिनिस्टर हमारी तमाम हुकूमतों की यही ख्वाहिश है हम देखे ना कोई, लेकिन चाइना से क्योंकि वो हमारा पड़ोसी है, हमारे बहुत करीब है और हमारा उनका बहुत अरसे से ऐसे तलकात चल रहे हैं। अमेरिका में बीच में कोई गलत फहमियाँ हो गई जो अब दूर करने की कोशिश की जा रही
है। सही, इससे पहले कि हम इस सेगमेंट को ख़त्म करें हमारे साथ कुछ कॉलर्स भी हैं, उनकी बात सुन लेते हैं, हो सकता है कोई सवाल ऐसा हो जिसके हमारे पैनलिस्ट जवाब दे सकें। डिंगा से मोहम्मद इकबाल हैं और हम सामीन हर सेगमेंट को ख़त्म करने से पहले आपके कॉल्स लेंगे। 0800-777-89 ये हमारा टोल फ्री नंबर है, अगर इस पर आप लैंडलाइन से कॉल करेंगे तो। जी इकबाल साहब फरमाइएगा।
जी बात यह है कि इंशाल्लाह अल्लाह के फजल से इमरान खान बेहतरीन सी पैक को पाए तकमील तक पहुँचाएगा इंशाल्लाह। ये जो बातें कर रहे हैं ना, ये इनकी बातें बिल्कुल अचार की तरह खाई जाएंगी।
नहीं वो तो बातें, वो बातों में मुखालफत तो कोई नहीं कह रहे ना, बातें तो जो भी कह रहे हैं वो तो तारीफ ही कर रहे हैं ना कि गवर्नमेंट ये भी कमिटेड है, पिछली भी गवर्नमेंट्स को इस इशू के ऊपर पूरी कमिटमेंट शो कर रही थी। जी मोहम्मद इकबाल डिंगा से थे, बहुत शुक्रिया आपका। कैसर अहमद शेख साहब मेंबर नेशनल असम्बली पाकिस्तान मुस्लिम लीग नवाज के रानमा आप हमारे साथ थे। नजम रफीक साहब इंस्टीट्यूट ऑफ स्टडीज स्टडी इस्लामाबाद से आपने हमें ज्वाइन किया, आपका भी बेहद शुक्रिया। एक सामीन ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और अगले सेगमेंट में बात करेंगे।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है और प्रोग्राम जहरंग के साथ मैं हूँ असद हसन, प्रोड्यूसर हैं असफर इमाम। और प्रोग्राम के इस हिस्से में जब हम बात करने लगे हैं तो यहाँ भी तذکرہ चाइना का है लेकिन हवाला कुछ मुख्तलिफ है। ये पाकिस्तान चाइना ताल्लुकात की बात नहीं लेकिन उइगुर मुसलमान जो चीन के अंदर बड़ी तादाद में मौजूद हैं उनके साथ बदसलूकी पर अमरीका ने चीन की 28 कंपनियों को ब्लैक लिस्ट कर दिया है। और ये है कि खबरसा इदारे AFP की ये रिपोर्ट है कि अमरीकी महकमा खजाना ने पीर को चीन की कंपनियों को ब्लैक लिस्ट करने का ऐलान किया था। इसके बाद ये कंपनियां वफाकी हुकूमत की मंजूरी के बगैर अमरीकी कंपनियों से मसनूआत की खरीदो फरोख्त नहीं कर सकती हैं। सेक्रेटरी खजाना विलबोर रोज ने कहा कि अमरीका चीन में अकलियतों पर होने वाले जो वहशियाना तशद्दुद है उनके बकौल उसको बर्दाश्त नहीं कर सकता और ना उसे आइंदा बर्दाश्त करेगा। इतलात के मुताबिक अमरीका ने जिन चीनी कंपनियों पर पाबंदी आयद की है उनमें निगरानी के आलात बनाने वाली कंपनी हिकविजन, मसनूई जहानत की कंपनियां मैगोई टेक्नोलॉजी और सेंस टाइम्स शामिल हैं। सो ये डेवलपमेंट है यहाँ पे, लेकिन इंसानी हकूक के रेफरेंस में एक और भी पेशरफ्त है और उस पेशरफ्त का ताल्लुक भारत के ज़ेर इंतज़ाम कश्मीर में इंसानी हकूक की सूरत हाल से है। और यहाँ पे अमेरिका की हाउस की जो कमेटी है वो कश्मीर के अंदर जो लॉकडाउन है वहाँ पे जो पाबंदियाँ हैं उसको तबाहकुन करार दे रही है। ख़ासतौर पर ऐसे वक्त में ये बात सामने आई जब कश्मीर के अंदर भारत के ज़ेर इंतज़ाम जम्मू कश्मीर में मवासलात के ऊपर मुकम्मल लॉकडाउन है। और अब ये कहा जा रहा है कि इंडिया जो है वो ट्रैवल एडवाइजरी में जो टूरिस्ट हैं या जो ज़ायरीन हैं उनको वो इजाज़त जल्द दे देगा, उनके ऊपर पाबंदियाँ हटा दी जाएंगी। लेकिन इंसानी हकूक के जो कारकुन हैं और जो इंटरनेशनल कम्युनिटी है उनकी तरफ से मुतालबा ये आ रहा है कि ये वहाँ पे एक्सेस से के अलावा जो कम्युनिकेशन है वो बहाल की जाए, क्योंकि आजकल ज़्यादातर जो बिजनेस हैं वो भी इंटरनेट के साथ कनेक्टेड हैं, दुनिया बैठ के बाहर की दुनिया के साथ बिजनेस करती है। सो ये चीज़ें वहाँ पर फिक्स होने की ज़रूरत है। तो दोनों रेफरेंसेस में हम बात कर लेते हैं। हमें ज्वाइन कर रहे हैं इमाम मलिक मुजाहिद, प्रेसिडेंट हैं सेव यूगोर, और इसके अलावा प्रोफेसर रवनी ठाकुर साहब हमारे साथ हैं, चाइना एक्सपर्ट हैं चाइना इश्यूज़ की और वहाँ पे भले वो इकोनॉमिक डेवलपमेंट्स से मुतालिक हो, जैसे हम पिछले सी पैक की बात कर रहे थे, वन रोड वन बेल्ट हो, या फिर वहाँ पे राइट्स के रेफरेंस में जो यूहोर मुस्लिम मिनॉरिटीज़ हैं, 10 लाख के करीब कहा जाता है अमेरिका का ये मौक़ है कि उनको तकरीबन मुहासरे में रखा गया है और उनके ऊपर ज़िंदगी की जो बुनियादी सहूलियात हैं वो मौजूद नहीं हैं, और साथ साथ उनके मजहबी आज़ादियों के ऊपर सख्त सवालात हैं, क्रिटिकल क्वेश्चनिंग चाइना से होती है। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। इमाम मालिक मुजाहिद साहब, आप सबसे पहले बताइएगा, आपके ख्याल में यहूर मुसलमानों के क्या चैलेंजेस हैं, और ये जो अमेरिका से इनिशिएटिव लिया गया है 28 चाइनीज कंपनियों को ब्लैकलिस्ट करने का, वो बिजनेस नहीं कर सकती, ये हर्ट करेगा चाइना को आपके ख्याल में?
जी अस्सलाम वालेकुम, बहुत बहुत शुक्रिया आपको हमें रेडियो पर लेने का। मैं उस इलाके में गया हूँ, मैंने अपनी नजरों के साथ देखा है कि किस तरह का जुल्म यहूर मुसलमानों पर हो रहा है। पाकिस्तान के अंदर हजारों उल्गुर हैं जो यहाँ 100 साल से मुसलसल यहाँ आते चले गए। मेरा पड़ोसी वहाँ पाकिस्तान में जो था, एक उल्गुर था, हाजी तुर्किस्तानी हम उसे कहते थे। तो मैं समझता हूँ कि पूरी दुनिया में इसके बारे में इतनी तवज्जो नहीं है, लेकिन अमेरिका चाहे अपने मफादात के खातिर हो, लेकिन उसने सिर्फ 28 पर कंपनियों पर सिर्फ बैन नहीं लगाया है, बल्कि अमेरिका की मुकन्निना का सबसे बड़ा इदारा सेनेट ने एक करारदाद पास की है, वो हाउस में पास होगी इंशाल्लाह, वो कानून बन जाएगा। इसी तरीके से नेशनल सिक्योरिटी काउंसिल, जो हमारी फॉरेन पॉलिसी का सबसे अहम इदारा है, उस पर प्रोफेसर निगार अथबार, जो एक चाइना को चाइना डायरेक्टर बनाया गया है, जो खुद भी उगुर हैं। तो अमेरिका का इस पर इकदाम, ट्रंप के बारे में अमेरिका में मुख्तलिफ राय पाई जाती है, लेकिन चाइना के बारे में इंसानी हकूक के अतबार से उन्होंने बहुत अच्छे इकदाम उठाए हैं और इसकी खासी तारीफ है। मेरे सामने एक लड़की बैठी हुई है इस वक्त, जो मेरी सेक्रेटरी है, उसके 85 खानदान के अफराद इस वक्त उस जगह हैं जिसे अमेरिका में कंसंट्रेशन कैंप कहा जाता है। ये दुनिया में नाजी जर्मनी के बाद सबसे बड़े कंसंट्रेशन कैंप हैं, और एक 10 लाख से लेकर बालों का ख्याल है 30 लाख तक लोग उसमें हैं। इसकी सैटेलाइट पे तस्वीरें मौजूद हैं, खुद चीनियों ने जो उसकी तस्वीरें अपने सोशल मीडिया में जारी की हैं, उससे भी जाहिर होता है कि किस तरह का जुल्म उन पर किया जा रहा है। आप पाकिस्तान में हलाल खा सकते हैं, चीन में हलाल पे इन इलाकों पे पाबंदी है। आप पाकिस्तान में मस्जिद जा सकते हैं, अमेरिका में आप मस्जिद जा सकते हैं, चीन के अंदर आप मस्जिद नहीं जा सकते। आप पाकिस्तान में मोहम्मद अहमद नाम रख सकते हैं, और अमेरिका में मेरा खुद अपना नाम अब्दुल मलिक मुजाहिद है, वहाँ चीन के अंदर आप जो है अहमद मोहम्मद आयसुन फातमा नाम नहीं रख सकते। जुल्म की इंतहा हो गई है। मुसलमान मुल्क बोले थे दिसंबर पिछले साल, उन्होंने करारदाद पास की ऑर्गेनाइजेशन ऑफ इस्लामिक कंट्रीज पे, और फिर मार्च के अंदर विड्रॉ कर लिया उसको।
एक सवाल है फिर मलिक साहब, हमारे पास प्रोफेसर रमनी ठाकुर भी हैं, एक सवाल है, पाकिस्तान के प्राइम मिनिस्टर जब यूनाइटेड नेशन में आते हैं तो वो इंडिया के अंदर तो जो राइट्स की वायलेशन की बात हो उसके ऊपर तो वो बहुत गुफ्तगू करते हैं, मुस्लिम दुनिया के अंदर पीस के लिए वो कहते हैं कि राइट्स भी देने होंगे, फ्रीडम ऑफ एक्सप्रेशन और फ्रीडम ऑफ जो रिलीजियस कहना चाहिए कि जो हार्मनी है उसकी, उसका भी वो मैसेज देते हैं, लेकिन चाइना के बारे में कोई बात नहीं की। वहाँ पे भी क्या इकोनॉमिक इंटरेस्ट इतने अहम होते हैं कि फिर इंसानी हकूक उसमें पीछे चले जाते हैं, और अगर ये फार्मूला है तो फिर बाकी दुनिया को भारत के साथ ताल्लुकात के रेफरेंस में क्यों क्रिटिसाइज किया जाता है? जी मलिक साहब,
अगर आप मुझसे बात कर रहे हैं अब्दुल मलिक मुजाहिद से, तो मेरा जवाब इस सिलसिले में ये होगा कि इमरान खान को आप लीजिए वॉइस ऑफ अमेरिका पे, उनसे पूछिए। लेकिन जो मैं समझता हूँ कि पाकिस्तान घिरा हुआ है, यानी इंडिया से उसके ताल्लुकात इस नौत के हैं, सबको इल्म है, और वहाँ अफगानिस्तान और ईरान भी कोई दोस्त मुल्क नहीं है, तो वाहिद दोस्त उसका चीन है। और मुझे तवक्को है कि अगर वो पब्लिकली नहीं कह सकते तो कम से कम चीन से गुफ्तगू करके, इसलिए कि कई सौ पाकिस्तानी हैं जिनकी बीवियां उइगुर हैं, اور جو کنسنٹریشن کیمپ میں ہیں, کچھ ہم نے سنا ہے کہ اس میں سے پاکستان نے رہا کروا لی ہے, لیکن انہیں مزید اس پہ کوشش
کرنی چاہیے. پروفیسر رونی ٹھاکر صاحب ہمارے ساتھ موجود ہیں, چائنا ایشوز کے ایکسپرٹ ہیں, دلی یونیورسٹی کے ساتھ ان کی وابستگی. پروفیسر صاحب بہت شکریہ آپ کا. دونوں چیزوں میں بیلنس رکھنا کتنا ضروری ہے, ایک طرف آپ ریجن کے اندر اور دنیا کے اندر ایک بڑی اکنامک پاور کے طور پہ آ رہے ہیں, اور دوسری طرف جو ہے ہیومن رائٹس کے ریفرنس میں, ریلیجیس لبرٹیز کے ریفرنس میں آپ کا ریکارڈ زیادہ اچھا نہیں ہے, اور آج 28 کمپنیاں جو ہے وہ چائنا کی بلیک لسٹ ہوئی ہیں اس ریفرنس میں, کیا کہیں گی آپ؟
میں سمجھتی ہوں کہ جو میرے دوست ابھی بات کر رہے تھے ان کے ساتھ میں بہت سہمت ہوں, وہ بالکل صحیح بات کہہ رہے ہیں کہ اس وقت چین میں جو شنجیانگ میں ہو رہا ہے وہ ایک کافی گمبھیر معاملہ ہے. اور دوسری طرف میں یہ بھی کہنا چاہوں گی کہ امریکہ نے جو کمپنیز کو سینکشن کیا ہے دیٹ از سمپلی ناٹ انف, کیونکہ آپ اگر دیکھیں تو چین نے پہلے تبت کے ساتھ یہ کیا, چین نے اب چین ایک قسم سے جو اینٹی ٹیررزم ڈسکورس ایک دنیا میں بن گیا ہے, جو ایک قسم سے اینٹی اسلامک ہے, اس کا بھی فائدہ اٹھانے کا کی کوشش کر رہے ہیں. اور اس معاملے میں میں سمجھتی ہوں کہ کئی ملک چین کے ساتھ شامل کیے جانے چاہیے, جو جہاں پر بھی ایتھنک مائنورٹیز کو اپنے پورے حق نہیں دیے جا رہے ہیں. تو دوسری بات یہ میں کہنا چاہوں گی کہ یہاں پہ ہمیں چین کا اتہاس اور کمیونسٹ پارٹی کا خاص کر اتہاس بھی سمجھنے کی کوشش کرنی چاہیے. ان کے لیے جو وہ شنجیانگ میں کرنے ہیں کوئی نئی بات نہیں ہے, ہانگ کانگ میں بھی کل یہی سمسیا آئے گی ان کے لیے, جہاں پہ بھی ان کے خلاف ڈسیڈنس ہے, چاہے وہ ریلیجیس ہے چاہے وہ سسٹمک ہے, ان سبھی جگہوں پہ چین کا جو اتہاس ہے وہ ہمیں یہی دکھاتا ہے کہ وہ کسی بھی قسم کی نرمتا, کسی بھی قسم کی سافٹنس نہیں پرستت کرنا چاہیں گے. اور یہ ایک چین کے پرانے کمیونسٹ پری کمیونسٹ اتہاس کے ساتھ بھی جڑا ہوا ہے, کیونکہ چین کا جو اتہاس ہے وہ ہمیشہ ایک سینٹرلائزڈ ملک کا ہوا ہے, جہاں پہ ڈفرنس کو وہ نہیں مانتے ہیں. ایک قسم سے چین کا جو اگر آپ کہنا چاہیں گے چائنیز امپائر, دیٹ چائنیز امپائر ہیز آلویز بین بیسڈ آن این آئیڈیا آف یونٹی,
ٹھیک ہے,
جس کو چینی تاتھونگ کہتے ہیں, کہ سبھی ایک قسم کے ہونے چاہیے. ہر بھاشا بھی, مطلب چین کی بھاشائیں بھی الگ الگ ہوتی تھی جب تک ان کے ایک ایمپرر نے آ کے بھاشا ایک ہی نہیں کر دی. تو یہ چین کی ایک پرانی ایتہاسک معاملہ ہے. اور جہاں تک ہیومن رائٹس کا کنسرن ہے, آج اگر چین ایک سپر پاور بننا چاہتے ہیں, اگر چین چاہتے ہیں کہ ان کی جو مطلب قابلیت ہے ان کی, اینڈ ڈیفینیٹلی جو ان کی اچیومنٹ ہے ان کو ساری دنیا مانے, تو ان کو پھر ڈیفینٹ اور ڈفرنس بوتھ ریلیجیس اینڈ پولیٹیکل اس کا بھی ماننا پڑے گا.
تو اسی ریفرنس میں یہ بتائیے گا, ہمارا اسی سیگمنٹ کا دوسرا بھی حصہ تھا جس میں یو ایس ہاؤس کمیٹی جو ہے وہ انڈیا کے جو ایڈمنسٹریٹڈ کشمیر ہے وہاں پہ ریسٹرکشنز کو ڈیویسٹیٹنگ کہہ رہی ہے. سو یہ چیزیں بھارت کے اوپر بھی اپلائی ہونی چاہیے, کیونکہ وہ بھی دنیا کے اندر ایک سیکولر,
میں سمجھتی ہوں بالکل ہونی چاہیے. اگر بھارت میں اگر ایک چیز کی بھارت کو کامیابی ملی ہے وہ ہے ہماری پرجا تنتر کی, ہماری ڈیموکریسی کی, اور اس ڈیموکریسی میں ہم نے ڈسینٹ کو ہمیشہ مانا ہے, تو میں سمجھتی ہوں کہ یہ بالکل بھارت پہ بھی اپلائی کرتا ہے.
بالکل, اور بلکہ ساری دنیا کے ملکوں پہ اپلائی کرتا ہے. اب یہ یعنی انسان اتنے انسان معاشرے
جنڈے ہو گئے ہیں ہیومن رائٹس کے
ایگزیکٹلی
مادھیم پر, کیونکہ آرتھک ویوستھا اکنامک انٹرسٹ ہمارے لیے زیادہ ضروری ہو گیا. اور سب سے زیادہ تو مطلب ڈس اپوائنٹمنٹ تھرڈ ورلڈ انٹلیکچوئل ہیومن رائٹس ایکٹیوسٹ امریکہ سے کرتے ہیں.
بالکل, اور یہ بھلے وہ پاکستان ہو, بھلے وہ جی ہاں, بھلے پاکستان ہو بھلے بھارت ہو, جب یعنی ریلیجیس لبرٹیز اور مینورٹیز کی بات ہوتی ہے, انسانوں کو بنے ہوئے بلکہ تہذیبوں کو, جو خطۂ ہند کی جو تہذیب ہے ہزاروں سال پرانی, امریکہ سے پرانی, امریکہ کو تو ابھی 250 سال ہوئے. سو اتنی تو اب برداشت آ جانی چاہیے کہ جو ریلیجیس لبرٹی آزادیاں ہیں یہ انسان کا بنیادی حق ہے, اس کے اوپر کیوں پرسیکیوشن ہو, بھلے وہ چائنا میں ہو رہی ہے, بھلے پاکستان ہو, بھلے بھارت ہو.
جی میں کہنا چاہوں گی صرف ریلیجیس ہی نہیں,
پولیٹیکل بھی
اپنی طرف سے ٹوٹالیٹیرین ہو جاتی ہے. آج ہمارا آج اگر ہم 21ویں صدی میں پہنچ رہے ہیں, چاند پہ پہنچنے کی اپیکشا رکھتے ہیں, مارس پہ پہنچنے کی اپیکشا رکھتے ہیں, تو کیا ہم صرف ایک ہی قوم, ایک ہی رنگ, ایک ہی پڑھائی لکھائی کے لوگوں کو لے جانا چاہیں گے؟ یہی ہمارے سامنے ایک ہیومینیٹیرین ہیومنزم کا ایشو آتا ہے.
صحیح, بالکل, یہ سارے وہ ایشوز ہیں. سو آپ اس میں کچھ ایڈ کرنا چاہیں گے عبد الملک صاحب اس ریفرنس میں, کہ صرف ایگور کی نہیں پوری ریلیجیس؟
میں سمجھتا ہوں کہ اس وقت کشمیر کی صورتحال جو ہے اس پر بہت بے پناہ توجہ کی ضرورت ہے, اور امریکہ اس پر مناسب اقدامات نہیں کر رہا, ادھر ادھر چھوٹے موٹے 50-60 کانگریس مین بیانات دیے ہیں, 3-4 سینیٹرز نے دیے ہیں, لیکن یہ سینیٹرز اور کانگریس پرسن کشمیر جانا چاہتے ہیں. انڈیا نے کیا ایسی چیز کی ہے جو چھپانا چاہتے ہیں؟ کیوں وہ اجازت نہیں دے رہے یونائٹیڈ نیشنز کو؟ وہ امریکی سینیٹرز کو وہاں جانے کی اجازت کیوں نہیں دے رہے؟ ابھی 13,000 بچے ہیں جو کچھ خواتین نے ہندوستان سے بہادری کا ثبوت دیا, جا کے رپورٹ جاری کی ہے کہ 13,000 بچے جو ہیں ان کو انہوں نے اغوا کیا ہوا ہے. اغوا کا لفظ اس لیے مناسب ہے کہ وہ بچے جو ہیں,
یہ میں ماننے کو تیار نہیں ہوں کہ یہ, کیونکہ یہاں پہ ہندوستان میں بھی جیسے آپ جانتے ہیں کشمیر کے بارے میں کئی یاچکائیں ہمارے سپریم کورٹ میں درج ہو چکی ہیں. یہ میں ماننے کو تیار نہیں ہوں کہ یہ جو فگر دے رہے ہیں 13,000 بچوں کو ابھی,
بالکل رمنی صاحبہ, کل ہماری ہیومن رائٹس واچ والوں سے بھی بات ہوئی, وہ بھی یہ کہہ رہے ہیں کہ ایک تو یہ فگر اتنا نہیں ہے, اور دوسرا یہ کہ اتھارٹیز یہ کہتی ہے بہت سارے لوگوں کو, بچوں کو چھوڑ دیا گیا, اور جو کچھ باقی ہیں ان کا معاملہ کشمیر میں بھی کورٹ میں اور بھارت کی سپریم کورٹ میں بھی ہے.
لیکن یہ دیکھیے,
میں بالکل سہمت ہوں کہ جو کشمیر میں ہو رہا ہے,
کہوں گا کہ یہ چونکہ 5 خواتین سے تشریف لے گئیں, یہ اعداد و شمار انہوں نے دیے ہیں.
جی ہاں, لیکن کاؤنٹر چیک بھی ہے.
شمار کی صحیح تحقیق ہونی ہے تو پھر یونائٹیڈ نیشنز کو, دوسرے تمام اداروں کو اجازت دی جائے, امریکن سینیٹر کو اجازت دی جائے, تاکہ وہ تحقیق کریں کہ 13,000 ہیں یا 12,000 ہیں. اب ان میں سے کچھ بچوں کو خبر آئی ہے کہ وہ یو پی کے,
یو پی کا جو یوگی ہے وہ تو ویسے مسلمان دشمن ہے,
بچوں کو وہاں یو پی کیوں بھیجا جا رہا ہے؟
یہ رمنی صاحبہ کو بات کریں. جی ٹھاکر صاحب,
جی میں کہہ رہی ہوں, میں مجھے اس سے کوئی اعتراض نہیں, میں بھی سمجھتی ہوں. میں تو پہلے کہتی ہوں کہ جو ہندوستان کی پولیٹیکل پارٹیز ہیں ان کو تو اجازت دی جائے کشمیر جانے کے لیے, تو اس بات میں کوئی دو رائے نہیں ہے. میں سمجھتی ہوں کہ اگر ہم کسی ہیومینیٹیرین پرنسپل پہ سٹینڈ کریں گے تو وہ کشمیر کو بھی اپلائی کرتا ہے, شنچانگ کو بھی اپلائی کرتا ہے, اور مطلب جو امیزون میں انڈینز ہیں ان کو, ان کے لیے بھی اپلائی کرتا ہے.
بہت شکریہ آپ کا پروفیسر رمنی ٹھاکر صاحبہ اور عبد الملک صاحب آپ کے بھی, لیکن اگر آپ ایک منٹ اور رہیں, دو کالر ہمارے ساتھ ہیں, ہو سکتا ہے ان کی گفتگو ایسی ہو جس میں آپ کا کوئی جواب کا ایلیمنٹ آتا ہو. کلیم اللہ نیازی ہیں میاں والی سے ہمارے ساتھ.
جی کلیم اللہ نیازی موج تاجی خیر, میرا سوال یہ ہے کہ پاکستان تو بہت سے مسائل میں گرا ہوا ہے, اس میں کوئی شک نہیں ہے کہ پاکستانی عوام چائنا کے مسلمانوں کے بارے میں بہت زیادہ افسوس کا اظہار کرتی ہے, لیکن کھلے عام ہم ان کے حمایت اس لیے نہیں کر سکتے کہ ہمارے اپنے بہت سے مسائل ہیں. تو میرا سوال یہ ہے کہ کیا پاکستان پرائیویٹلی چائنا سے اس بارے میں بات کرتا ہے؟ دوسرا یہ ہے کہ جو امریکہ کے اتحادی مسلمان ممالک ہیں, چاہے امریکہ کی حمایت کے لیے بھی کریں تو وہ چائنا کے مسلمانوں کے لیے کیوں نہیں بولتے؟ تھینک یو.
جی پہلے سوال تو ہم نے خود اٹھایا ہے, اور بقول عبد الملک صاحب کی اس کا جواب تو پرائم منسٹر عمران خان ہی دے سکتے ہیں جو اس وقت موجود ہیں, آف کورس ہمارے ساتھ موجود نہیں ہیں. اور باقی جو رہے گی دوسری بات, اس کے اوپر ہم نے سہراسل گفتگو کی ہے, اور ظاہر امریکہ سے ہی اوریجنیٹ ہوئی خبر جو چائنا کے اندر یوگور مسلمانوں کے ساتھ ہو رہا ہے, اسی ریفرنس میں تو پھر بھارت سے کے بیک ڈراپ میں بھی گفتگو ہو گئی اور ہمارے پینلسٹ نے بڑی آنیسٹ اوپینین اس میں دی ہے اور وہ بالکل انسانی اور ہیومنٹیرین بیسس کے اوپر بات کرتے ہیں, وہ کوئی نیشنلزم یا محض دفاع برائے دفاع نہیں ہے. اور پاکستان کے جو لسنرز ہیں ان کو بھی آف کورس جو ہے اس بارے میں جو خامیاں, یعنی اپنے لوگ اپنی گورنمنٹ سے پوچھیں نا کہ وہ کشمیر کے اندر یا فلسطین کے اندر آواز اگر اٹھاتے ہیں وہاں پہ اگر انسانی حقوق کے ریفرنس میں اگر اچھی خبریں نہیں آتی ہیں تو پھر یہ آواز وہ چائنا کی لیڈرشپ کے ساتھ کیوں نہیں اٹھاتے ہیں؟ تو یہ سوال آپ لوگوں کے کرنے کا ہے. بہت شکریہ آپ کا پروفیسر رونی ٹھاکر صاحبہ, آپ نے ہمیں جوائن کیا. عبد الملک مجاہد صاحب آپ کے بھی ہم ممنون ہیں, پریزیڈنٹ سے یو غور آپ ہمارے ساتھ تھے, آپ کا بھی شکریہ. سیگمنٹ ختم کرنے سے پہلے ایک اور ہم کال لیں گے. جی ہمارے نیکسٹ کالر ہیں عبد الرحیم.
میں آپ کو اور مہمانوں کو اور سمین کو السلام علیکم کہتا ہوں.
جی
بھائی سلام آ گئے کہ انڈیا میں جو سخت دریز پارٹی ہے انہوں نے یہ کہا ہے کہ مسلمانوں کا یہاں سے صفایا کریں گے, تو کیا جو ہے کہ رات ہندوستان میں تو کروڑوں کے حساب سے مسلمان ہیں, اگر اس میں سے چند ہی کچھ مسلمان بھی ہزاروں کی تعداد میں اٹھے انڈیا کے خلاف جہاد کا اعلان کرے تو یہ انڈیا جو ہے افغانستان ہی بن جائے گا, کیونکہ افغانستان میں بھی تو سپر پاور آیا تھا روس, روس نے بھی شکست کھایا. دوسری بات یہ کہ تمام مسلمان خواہ فلسطین کا ہو خواہ چائنا کا ہو خواہ جدھر مسلمانوں کے اوپر آج کل ایسا چکی اوپر چلا رہا ہے تو پورا دنیا, تو یہ اگر یہ دنیا اس طرح مسلمانوں کے نیچے رکھے تو یہ مسلمان یہاں سے تنگ ہو کر یورپ اور دوسرے ممالک کا رخ کرے تو 100 سالوں کے بعد تو میرے خیال میں یورپ والے بھی کنگل ہو جائیں گے, کیونکہ یہ سارے دنیا کا ادھر سے ادھر چلا.
بہت شکریہ آپ کا. جی بہت شکریہ عبد الرحیم آپ کا, یہ بہت ہی ایک عام سا وہ موقف ہوتا ہے اس طرح سے, لیکن اب ظاہر ہے دنیا جو ہے وہ تشکیل پا چکی ہے, جمہوریتیں ہیں اور ملک ہیں, کوئی بھی انڈیویجول کوئی بھی گروپ اپنے طور پہ ایسے انیشیٹو نہیں لے سکتا, حکومتوں کے کام ہوتے ہیں اور جب آپ نے حکومتوں کے آگے یہ ساری چیزیں سٹینڈرڈز کی ہوتی ہیں اور حکومتیں پولیٹیکلی ڈپلومیٹکلی انگیج کرتی ہیں. بہت شکریہ آپ کا, تمام پینلس کا شکریہ. ایک بریک کے بعد واپس آئیں گے, آخری سیگمنٹ پہ بات کریں گے.
وی او اے اردو اب آپ کے ہاتھ میں,
پڑھیے دیکھیے سنیے سیو کیجیے فالو کیجیے,
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو اسٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو اب ایپ سٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن ہے, میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسفر امام, اور پروگرام کے آخری حصے میں ہم بات کریں گے پاکستان اور سری لنکا کے درمیان کرکٹ سیریز کے اوپر. ٹی ٹوینٹی کرکٹ سیریز سری لنکا کی ٹیم نے جیت لی ہے, اور جس جیتنے کے بعد پاکستان کی ٹیم کے اوپر سخت تنقید ہو رہی ہے سوشل میڈیا کے اوپر, میڈیا کے اوپر, اور کہا یہ جا رہا ہے کہ ایک ناتجربہ کار سائیڈ. آپ کو معلوم ہے کہ سری لنکا کی ٹیم نے جو پاکستان کا وزٹ کرنا تھا دورہ کرنا تھا, لیکن ان کے جو سینئر پلیئرز ہیں انہوں نے سیکیورٹی خدشات کی بنیاد پہ پاکستان نہ آنے کی ترجیح دی, اور پھر سری لنکا کے کرکٹ بورڈ نے ہنگامی حالات میں نوجوان کھلاڑیوں پر مشتمل ایک ٹیم تشکیل دی, اور اس ٹیم نے پاکستان کی ٹیم کو جو ورلڈ ٹی ٹوینٹی رینکنگ کے اندر نمبر ون ہے اس کو شکست دے دی ہے سیریز میں, اور آؤٹ کلاس کیا ہے کھیل کے تینوں شعبوں کے اندر, بیٹنگ بالنگ فیلڈنگ کے اندر, اور بے بس نظر آئی ہے. جبکہ اس کے اگینسٹ پاکستان نے جو ٹیم سلیکٹ کی تھی اس میں سینئرز کو دوبارہ موقع دیا گیا, عمر اکمل کی واپسی ہوئی, احمد شہزاد کی واپسی ہوئی, واب ریاض کو واپس لایا گیا, افتخار احمد واپس تھے. سو ٹیم میں جو ہے وہ پوری اسٹرینتھ کے ساتھ پاکستان کی ٹیم کھیل رہی تھی, لیکن بے بس نظر آئی ٹی ٹوینٹی فارمیٹ کے اندر, ایسا فارمیٹ جس کے اندر پاکستان جو ہے وہ یا اس کی جو سائڈ ہے وہ بہت مضبوط خیال کی جاتی ہے باقی دونوں فارمیٹس کے نسبت, ٹیسٹ کرکٹ ہو یا ون ڈے کرکٹ ہو. سو پاکستان کے لیے یہ بہت تنقید کا سبب بن رہا ہے سوشل میڈیا کے اوپر. کئی لوگ یہ کہہ رہے ہیں کہ عمر اکمل اور احمد شہزاد کو نہیں ہونا چاہیے, کئی لوگوں کا خیال ہے ٹیم کمبینیشن ٹھیک نہیں ہے, کئی لوگ یہ سمجھتے ہیں کہ وہاب ریاض بہت ایکسپینسو ہیں اور ان کو اس فارمیٹ میں نہیں ہونا چاہیے, مزید نیا ینگ ٹیلنٹ اگر انٹروڈیوس کروایا جاتا تو زیادہ بہتر ہوتا, وہ بھی ایسے حالات میں جب سری لنکا سے بھی ایک نوجوان نوجوان سائٹ پاکستان کا دورہ کر رہی تھی. ہم اس کے اوپر اپنے پینلسٹ کا جائزہ تجزیہ لیتے ہیں. ہمیں جوائن کریں گے محسن حسن خان, کسی تعارف کے محتاج نہیں ہیں, فارمر ڈسکرکٹر, فارمر چیف سلیکٹر اور فارمر کوچ پاکستان کی کرکٹ نیشنل کرکٹ ٹیم کے. ڈاکٹر کاشف انصاری یو ایس بیسڈ کرکٹ انالسٹ ہیں لیکن کرکٹ پروموٹر ہیں اور اس وقت وہ پاکستان کے اندر موجود ہیں. سو مختلف پروگرامز میں آپ کو نظر آتے ہیں, بلکہ اب سنا ہے کہ ان کی واپسی ہوگی امریکہ میں. ڈاکٹر کاشف, آپ مجھے سن سکتے ہیں؟ محسن حسن خان صاحب آپ ہمارے ساتھ ہیں؟ جی ڈاکٹر کاشف انصاری صاحب آپ مجھے سن سکتے ہیں؟
جی جناب, السلام علیکم.
وعلیکم السلام. آپ کامیاب دورے کے بعد واپس آ گئے.
جناب علی
تو ایک دورہ تو جو ہے وہ سری لنکا کی ٹیم کا تھا جس نے بہت شاندار پٹائی کی ہے پاکستان کی ٹیم کی ٹی ٹوینٹی میں. یہ کیا ہوا؟ پاکستان تو وہ اپنی پوری فل اسٹرینتھ سے کھیل رہا تھا, سری لنکا کی نوجوان سائڈ تھی اور اس نے آؤٹ کلاس کر دیا پاکستان کے.
جی بہت اہم سوال ہے اور ابھی کچھ دیر پہلے ہی کچھ لوگوں سے اور بھی ڈسکشن اس موضوع کے اوپر ہو رہا تھا. مسئلہ یہ کہ پاکستان نے تھوڑا سا فار گرانٹیڈ لے لیا تجربات کیے اور تجربات جو ہیں وہ شاید کامیاب نہیں ہوئے اور اس کے بعد پھر ہوم گراؤنڈ کا پریشر تھا اور پھر لڑکوں کی پرفارمنس نہیں ہے اور زنگ لگی ہوئی ٹیم ہے, کوئی پلاننگ نہیں ہے, کوئی سسٹم نہیں ہے, کسی کو کھلاڑی کو اپنے رول کا نہیں پتا, وکٹ ٹیکرز آپ کے رن سیور بننے کی کوشش کر رہے ہیں, رن سیور جو ہیں وہ وکٹ ٹیکر بننے کی کوشش کر رہے ہیں, فیلڈنگ میں آپ چھ رن آؤٹ مس کر رہے ہیں, کیچز چھوڑ رہے ہیں, غلط بیٹس میں غلط شاٹ کھیل رہے ہیں, بابر اعظم کھیل نہیں پا رہا تو بیٹنگ لائن بیٹھ گئی آپ کی, بہت ساری چیزیں, کوئی ایک چیز تھوڑی ہے.
نہیں لیکن ڈاکٹر کاشف یہی ٹیم جو ہے وہ ورلڈ نمبر ون ہے, اسی ٹیم نے رینکنگ میں پاکستان کو اوپر پہنچایا ہے. سو آل آف سڈن کلیپس کی وجہ,
دیکھیے بہت ساری چیزیں ہیں. پاکستان پچھلے ڈیڑھ سال کے دوران جو ہے وہ کافی حد تک جو ہے وہ اپنی لڑکوں کی صلاحیتیں جو ہے وہ زنگ لگنا شروع ہو چکی ہیں. ورلڈ کپ کے دوران ہم نے دیکھا, ورلڈ کپ سے پہلے انگلینڈ کی سیریز میں دیکھا, اس سے پہلے آسٹریلیا کی سیریز میں دیکھا, یہ لڑکے جو ہیں ان لڑکوں کی گرومنگ کرنے کے بجائے ان کی صلاحیتوں کو بہت اور بہتر بنانے کے بجائے یہ سب اپنے شیل میں چلے گئے. ان کا سوچنے کا انداز, ان کی باڈی لینگویج, ان کی پرفارمنسز اور پھر احتساب نہ ہونا, اکاؤنٹیبلٹی نہ ہونا, فٹنس نہ ہونا, غلط سلیکشن ہونا, غلط بیٹنگ آرڈر ہونا, غلط فیلڈ پوزیشننگ ہونا اور سب سے بڑھ کے کپتان کی نان پرفارمنس. پیارے بھائی جس ٹیم کا کپتان نہیں کھیل پاتا, میچ نہیں جتواتا, وہ لڑکوں کو کس منہ سے جا کر کے ڈانٹے گا, ڈریسنگ روم پہ جا کے کیوں سوال کر پائے گا جب وہ خود نہیں کھیل پا رہا. مسئلہ یہ بہت سارے فیکٹرز ہیں.
آپ ڈاکٹر کاشف میڈیکل ڈاکٹر ہیں, میرا آپ سے سوال یہ ہے کہ بظاہر ایک طالب علم کی حیثیت سے میں تو جو پاکستانی ٹیم کے اندر پوٹینشیل اور اس پہ دیکھتا ہوں کوئی خاص کمی نظر نہیں آتی باقی پلیئرز کے نسبت, مینٹل اسٹرینتھ جو ہے نا وہ ایک ایشو مجھے نظر آتا ہے. سو آپ کو لگتا نہیں کہ ایک کوئی مینٹل کوچ بھی ہونا چاہیے ان کا جو اس کے اوپر کام کرے؟ باقی کوچز تو بہت زیادہ ہوتے ہیں ٹیم کے اندر.
دیکھیے مینٹل کوچ تو ان لوگوں کے لیے ضرورت ہے نا کہ جن کی گرومنگ آپ کر چکے ہو یا مینٹل بلاک میں جو لوگ ہوں, ان لوگوں کی گرومنگ نہیں ہوئی, ان لوگوں کے اندر جیتنے کی تڑپ ختم ہو گئی کیونکہ ڈریسنگ روم کا ماحول ہی دوسرا ہو گیا. ان لوگوں کو اب دیکھیے کپتان کو آپ ایک سیریز کے لیے کپتان بناتے ہیں, دنیا میں کبھی یہ سنا ہے آپ نے کہ ایک سیریز پر سیریز ہم کپتان بنائیں گے؟ جس کپتان کو خود نہیں پتا کہ وہ اگلا میچ کھیلے گا یا اگلا سیریز کھیلے گا کہ نہیں, وہ لڑکوں سے کیا رول ایکسپیکٹ کرتا ہے, کیا لوگوں کو ذمہ داریاں دے گا, کس لڑکے سے کیا چیز کی توقع کرے گا, لڑکوں کو خود نہیں پتا. چار پانچ لڑکوں کے علاوہ کو ہر وقت آپ چینج پہ چینج کیے جاؤ, آپ الٹے سیدھے لڑکوں کو لے کے آتے چلے جاؤ, آزمائے ہوئے گھوڑوں کو دوبارہ ریس میں کھڑا کر دو, ایسا نہیں ہوتا پیارے بھائی, ایسا نہیں ہوتا. کوچ کو تو آپ تین تین سال ساڑھے تین سال پکڑا دیتے ہو, اس سے کوئی سوال نہیں کرتا. انزی صاحب کو کوئی نہیں پکڑ کے پوچھتا کہ ساڑھے تین سال تم سیاہ سفید کے مالک رہے, تم نے ایک آف اسپنر, ایک لیگ اسپنر اس ٹیم کو نہیں دیا, تم نے ایک مڈل آرڈر نہیں دیا, ایک ڈھنگ کا اوپنر نہیں دیا, یہ سب باتیں تو کرنے کی.
ہم پوچھتے ہیں ذرا محسن حسن خان صاحب سے بھی, سابق چیف سلیکٹر بھی ہیں, ٹیم کے کوچ بھی رہے, سو ان کے خیال میں پاکستانی ٹیم میں کہاں پہ نقائص, کہاں پہ خامیاں ہیں کہ ایک ینگ سائیڈ, ینگ گن سری لنکا کی, انہوں نے بالکل ٹی ٹوینٹی فارمیٹ کے اندر جس میں پاکستان چیمپئن کرتا ہے اس کو اس سیریز میں ہرا دیا ہے. محسن حسن خان صاحب بہت شکریہ آپ کا. کیسی رہی یہ سیریز اور ٹی ٹوینٹی سیریز ہارنے پہ, خاص طور پہ آپ کی رائے کیا ہے, کیا وجہ ہے, پاکستانی ٹیم کے ساتھ کیا مسئلہ ہوا؟
سب سے پہلے اسد آپ کو, آپ کے سارے سننے والوں کو, کاشف ڈاکٹر کاشف کو ایک طرف سے السلام علیکم.
وعلیکم السلام.
دیکھیے اسد, جو تھوڑی بہت میں نے کرکٹ دیکھی, میں پورے میچز نہیں دیکھ پایا, میں بلکہ آنیسٹلی اسپیکنگ میں میچز نہیں دیکھا اس لیے کہ آئی تھاٹ کہ اس میں کوئی انٹرسٹنگ سیریز ہوگی نہیں, اتنی کمزور سامنے سے ٹیم آئی بھی ہے اور کیا کہتے ہیں ان کی, آپ کو پتا ہے سری لنکا آج کی تاریخ میں ویسی اسٹرگل کر رہی ہے
اور مزید جونیئر آگے
اتنے 8 سے 10 پلیئرز نہیں بھیجے اس کے, تو میں نے سوچا سیریز میں کو نہیں ہوگا, لیکن جب میں نے یہ چیز سنی تو میں نے تھوڑے سے ہائی لائٹس واچ کیے. تو میں نے آنیسٹلی میں آپ کو بتا رہا ہوں کہ یہ میں یہ نہیں کہ کوئی بنائی ہوئی بات بتا رہا ہوں, میں نے ہائی لائٹس واچ کی کہ کیا وجہ یہ کیوں ہارے اس طرح. تو اس میں بات جو مجھے نظر آئی کہ جی دیکھیے سب سے بڑی چاہے وہ T20 ہو چاہے ون ڈے ہو یا ٹیسٹ کرکٹ ہو, جتنا اوپر جاتے جاتے ہیں اتنی وہ چیز بڑھتی جاتی ہے. وہ کیا ہوتا ہے, آپ کا گیم پلان, آپ کی اسٹریٹجی, آپ کی پلئنگ 11, آپ میرٹ کے اوپر پلئنگ 11 کھلا رہے ہیں کہ نہیں کھلا رہے ہیں, اس کے بعد آپ کا گیم پلان کیا. اور آج کل تو 2020 میں بھی اتنا وہ ہو گیا ہے کہ پہلے 5-6 اوور کس طرح کھیلنے ہیں, پھر پیچھے اگلے 5 اوور کس طرح کھیلنا ہے اور آخر تک کس طرح لے کے جانا ہے. تو اب بولنگ میں بھی میں نے دیکھا کہ آنیسٹلی مجھے کوئی ایک پلاننگ نظر نہیں آئی کہ ہم نے بولنگ کہاں کرانی ہے. ہمارے باڈی لینگویج میں وہ ڈٹرمنیشن نہیں تھی. مجھے آئی ایم سوری ٹو سے مجھے دیکھ کے تکلیف اس بات کی ہوئی تھی کہ ایسا لگ رہا تھا کہ T20 کے وہ چیمپئن ہیں جو کہ انگلینڈ کے وہ سری لنکا نے سوری صرف اپنے یگسٹرس کو اٹھا کے بھیج دیا تھا کہ مین پلیئرز جو بھی تھے ان کے پاس جو رہے بچے کچھ ہیں وہ بھی نہیں آئے تھے. تو دیکھ کے مجھے یہ چیز لگی کہ گیم پلان نہیں تھا, پلینگ 11 جو تھی وہ
کمبینیشن نہیں تھی
اور ڈٹرمنیشن نہیں تھا. جو دیکھیے جو وننگ باڈی لینگویج ہوتی ہے نا, وننگ باڈی
لینگویج جسے آپ ڈٹرمنیشن کہتے ہیں اور ڈاکٹر کاشف اس کو تڑپ کہہ رہے ہیں. سو محسن صاحب یہ بتائیے کہ ویسے یہ کہتے ہیں کہ پھر ہارے ہوئے حوصلے کے ساتھ اتنے عرصے کے بعد ہوم سیریز ہو رہی تھی, اس میں شکست کے بعد نوجوان سائڈ سے پاکستانی ٹیم کو تو اگلے ٹاسک پہ آسٹریلیا جانا ہے, سو وہاں پہ پھر کیا ایکسپیکٹیشن رکھی جائیں سائڈ سے؟
دیکھیے میں ایک چیز میں بلیو کرتا ہوں, اصل چاہے وہ پاکستان ہو چاہے وہ یو اے ای ہو یا آسٹریلیا ہو, اگر آپ ڈٹرمنیشن سے اچھی پلاننگ سے کرکٹ نہیں کھیلیں گے اور اچھے میرٹ کے اوپر آپ ٹیم کو نہیں کریں گے تو آپ دنیا کی کسی بھی کونے میں کھیل رہے ہوں تو آپ کامیاب نہیں ہو سکتے. اور ہاں یہ تینوں چیزیں اگر ہوں گی تو پھر دوسری ٹیم کو آپ کو ہرانا بہت مشکل ہو جائے گا. پاکستان کی ٹیم کے پاس میں آنیسٹلی یہ کہہ رہا ہوں کہ جب جو لڑکے ہیں جو پلیئرز ہیں جو 12-14 بھی لڑکے جو ہیں وہ اتنے ٹیلنٹڈ ہیں یا ہیں ان میں ٹیلنٹ, لیکن ان کو یوٹیلائز نہیں کیا جا رہا. وہ لڑکوں کی باڈی لینگویج میں ایک جو سیلف کانفیڈینس ہوتا ہے نا وہ نظر نہیں آ رہا, ایک جو کلر انسٹنکٹ ہوتی ہے وہ نظر نہیں آ رہی. تو جو آپ آسٹریلیا کی بات کہہ رہے ہیں وہاں اور پرابلم زیادہ ہو سکتی ہیں, یا ہو سکتا ہے وہاں تک تھوڑی سمجھ بہتر آ جائے سمجھ میں آ جائے کہ کس طرح کھیلنا ہے. لیکن میں ایک بات تو ضرور کہتا رہا ہوں جو میں کرتا تھا جب میں کوچ تھا ٹیم کا یا ٹیم کے ساتھ میں کھیلا ہوں, اچھا کہ آپ کی پلینگ 11 میرٹ پہ, آپ کا گیم پلان, آپ کی اسٹریٹجی اور آپ کا ڈٹرمنیشن, یہ چیزیں چار چیزیں جب تک آپ کے پاس نہیں ہوں گی آپ بالکل کچھ نہیں جیت سکتے. اور اگر یہ چار چیزیں آپ میں ہوں گی تو یقین دیجیے اچھی سے اچھی دنیا کی ٹیم کو آپ کو ہرانے کے لیے بہت مشکل ہوگا.
ڈاکٹر کاشف انصاری صاحب, اس کے بعد آسٹریلیا کا ٹور ہے, کوئی بڑا آپریشن کلین اپ ہوگا, پرانے پلیئر مزید واپس آ جائیں گے, حفیظ اور شعیب کے بھی واپس آنے کی اب باتیں کی جا رہی ہیں, یا پھر اسی ٹیلنٹ میں کوئی نئی روح پھونکنا ہوگی؟
یار مجھے یہ بتائیں کب تک کہ یہ میوزیکل چیئرز کھیلتے رہیں گے, کب تک؟ ہم سمجھے تھے کہ پاکستان کے وزیر اعظم صاحب جو ہیں وہ دنیا کرکٹ کا ایک بہت بڑا نام ہے, ایک لیجنڈ ہے, ایک ان کی ہسٹری ہے, ان کے آنے کے بعد کرکٹ کے معاملات سدھر جائیں گے. آنے کے بعد ڈپارٹمنٹ آف کرکٹ بند کر دی, سینکڑوں لوگوں کو انہوں نے بے روزگار کر دیا, اس کے بعد اچانک احسان مانی کو اوپر سے ٹپکا دیا, اس کے بعد جناب وسیم خان صاحب تشریف لے آئے, اس کے بعد جناب مصباح الحق آ گئے. مطلب ایک سیریز ہے پچھلے 14 مہینوں کے دوران, ایسا تو پچھلی حکومتوں میں بھی نہ ہوا جو اب ہونا شروع ہو گیا 14 مہینوں میں. ہمیں بہت ساری امیدیں تھیں. میں ایک سمپل سا سوال کرتا ہوں, مجھے یہ بتا دے کہ اس وقت پاکستان ٹیم کی مینجمنٹ میں کہاں ہے میرٹ, کون ہے میرٹ پر؟ احسان مانی سے لے کر کے آپ جناب بالنگ کوچ تک آ جائیے, کسی ایک شخص کا نام بتا دیجئے جو سکسس اسٹوری لے کے آیا ہے. یار میں کارپوریٹ امریکہ میں کام کرتا ہوں, اسپتال میں کام کرتا ہوں,
ہر جگہ میرٹ لانا پڑتا ہے. میرٹ کے اوپر ذرا آخری منٹ ہے تو محسن حسن خان صاحب, یہ صرف ٹیم کا قصور ہے یا ایون جو مینجمنٹ ہوتی ہے اگر وہ میرٹ پہ نہ ہو تو پھر اس کا اثر جو ہے وہ نیچے ٹیم کی کارکردگی پہ بھی نظر آتا ہے؟
دیکھیے ڈاکٹر کاشف سے تو میں 100% اس بات پہ اگری کروں گا, चाहे वो क्रिकेट बोर्ड की मैनेजमेंट हो, चाहे टीम मैनेजमेंट हो या प्लेयर्स हो, जब तक मेरिट के ऊपर काम नहीं होगा, आप कहते रहे मेरिट 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 और उसके बाद मेरिट पे चीजें नहीं होंगी तो आपको रिजल्ट अच्छे नहीं मिलेंगे। और यकीन कीजिए, मैं फिर रिपीट कर रहा हूँ अपनी बात को असद की, अगर मेरिट पे आप चलेंगे हर डिपार्टमेंट के लिए, कि आप अपनी तरफ, जैसे वो कहते हैं ना कि अल्लाह देखता, गॉड हेल्प देम दोज हू हेल्प देमसेल्फ, अल्लाह उनकी मदद करता है जो अपनी मदद खुद करते हैं, तो आप अपनी मदद तो करें अपनी तरफ से, 100% जाएं हर डिपार्टमेंट में,
तो बेहतरीन नतीजे आ जाएंगे। बहुत शुक्रिया आपका,
और कामयाबी होती है।
मोहसिन हसन खान साहब, आपने भी ज्वाइन किया, आपके बेहद ममनून है। डॉक्टर काशिफ अंसारी साहब, आपका भी बेहद शुक्रिया। प्रोग्राम सामिन यहाँ पे हम खत्म करेंगे। प्रोड्यूसर जसवर इमाम, असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
थोड़ी देर के लिए ये सोचें कि अगर आपको ये पता चले कि आपके डेंटिस्ट ने दाढ़ से मुतालिक टेस्ट के लिए किसी को पैसे देकर उसकी खिदमात हासिल की थी, तो आपका रद्द अमल क्या होगा? या फिर ये कि किसी इंजीनियर ने पुल की तामीर की कभी क्लास नहीं ली और उसे पुलों की साख की टेस्टिंग की जिम्मेदारी सौंप दी जाए, तो आप क्या महसूस करेंगे? इसी हवाले से वॉइस ऑफ अमेरिका के लिए विल शिक की रिपोर्ट की तफसील के साथ मैं हूँ यास्मीन जमील। इन दिनों यहाँ अमेरिका में अगर आप इंटरनेट पर सर्च करें तो आपको बाय अ कॉलेज पेपर के उन्वान से हजारों की तादाद में हवाले स्क्रीन पर मिलेंगे। वेबसाइट पर सफ़े आपको नजर आएंगे जो जाती मजामीन और लैब रिपोर्टों से लेकर नर्सिंग पेपर्स और निसाबी रिसर्च के मजामीन की पेशकश कर रहे होते हैं। ये चीजें असली मवाद के तौर पर मार्केट में दस्तियाब हैं और उन्हें मकामी अंग्रेजी बोलने वाले प्रोफेशनल्स तहरीर करते हैं, और बाज़ाहिर ये चरबे से मुबर्रा होते हैं। ये वेबसाइट मुख्तलिफ उनवान से काम करती हैं, मसलन एसे शार्क, फैब एडिटर्स, पे फॉर एसे और माई पेपर राइटर्स वगैरह। इनका दावा होता है कि वो तालिब इल्मों को हर मौजू पर तहरीरी मवाद मुहैया कर सकते हैं और पैसों की वापसी की जमानत भी दी जाती है। एलिसन थॉमस वॉशिंगटन की अमेरिकन यूनिवर्सिटी में इंफॉर्मेशन लिटरेसी पर रिसर्च कर रही हैं, और ये बात उनके लिए परेशान कुन है। उनका ख्याल है कि कॉलेज की तालीम से मुतालिक ऑनलाइन पेपर इंडस्ट्री से उमूमी तौर पर लोगों की फलाह व बहबूद को शदीद धचका लग सकता है। वो कहती हैं कि अवाम यूनिवर्सिटियों पर एतमाद करते हैं। तासुर तो ये मिलता है कि इस नौयत की खिदमात हासिल करने वाले अफराद अपनी डिग्री के मुताबिक सलाहियत रखते हैं, लेकिन हकीकतन ऐसा नहीं होता। ताहम इन खिदमात के हामी ये मौकफ रखते हैं कि इनसे उन तालिब इल्मों को मदद हासिल होती है जिनको इनकी ज़रूरत होती है और जो कॉलेज या यूनिवर्सिटी में निसाबी काम के बोझ तले दबे होते हैं। उनकी ये भी दलील है कि चूंकि बेशतर तालिब इल्मों को ग्रेजुएशन के बाद इस नौयत के मजीद निसाबी पेपर नहीं लिखने पड़ते, तो उन्हें यूनिवर्सिटी या कॉलेज में ऐसे मजामीन तहरीर करने की जहमत उठाने की क्या ज़रूरत है। एलिसन थॉमस बहरहाल इस बात को मानती हैं कि बहुत से तालिब इल्म, खास तौर पर वो जो अंग्रेजी में लिखने की ज्यादा सलाहियत नहीं रखते, कॉलेज के तहरीरी काम में दुश्वारी महसूस करते हैं, लेकिन साथ ही वो ये भी कहती हैं कि मजामीन या रिसर्च पेपर की तहरीर की महारत जरूरी है जिसे यूनिवर्सिटियां वसी तर बुनियाद पर निहायत कलीदी अहमियत देती हैं। उनका कहना है कि ये महारत आइंदा जिंदगी में अहमियत की हामिल है और इनका शुमार पेशावराना महारतों में होता है। एक हालिया ऑनलाइन फोरम पर एक तालिब इल्म ने ये एतराफ किया कि उसने कॉलेज के दो पेपर्स के लिए खिदमात हासिल की, लेकिन अगरचे उन्हें इन पर बी ग्रेड भी मिल गया, वो दूसरे तालिब इल्मों को ऐसी खिदमात लेने का मशवरा नहीं देंगे। उनका कहना है कि मुस्तकबिल में जब आप ऊंची क्लासों में पहुंचते हैं तो ये बात आपको नफसियाती तौर पर परेशान करती है और निसाबी मामले में दुश्वारी का सामना होता है। आपको यहाँ अमरीका में हजारों की तादाद में घोस्ट राइटर्स ऑनलाइन दस्तियाब हैं। इनमें से बहुत सों का दावा है कि उनके पास आला डिग्रियां हैं। वो इस बात का इतराफ करते हैं कि वो ये काम महज पैसे कमाने के लिए करते हैं। वेबसाइट कंपनियां ऐसे घोस्ट राइटर्स को मुलाजमतें देती हैं और उनके जिम्मे मुख्तलिफ मौजूआत पर पेपर तहरीर करना होता है। यही वजह है कि इस किस्म की सरकाबाजी की वजह से बहुत सी यूनिवर्सिटियां अपने दाखिले के तरीक़ेकार के लिए किसी तीसरी पार्टी की खिदमात के लिए रुजू कर रही हैं। اس صورت میں ہوتا یہ ہے کہ جس تیسری پارٹی کی یونیورسٹی کی جانب سے خدمات حاصل کی جاتی ہیں وہ داخلے کے خواہش مند طلبا کے انٹرویوز ویڈیو ٹیپ کرتی ہیں جن سے ان کی انگریزی بولنے کی صلاحیت افشا ہو جاتی ہے۔ تعلیم کے ماہرین کا کہنا ہے کہ کسی بھی صورت میں ایسے طالب علموں کے جو جان بوجھ کر دھوکہ دہی سے کام لیتے ہیں پکڑے جانے کا خطرہ بہرحال موجود رہتا ہے۔ تعلیمی ادارے چربا سازی اور اس قسم کی دھوکہ دہی کی کاروائیوں کے تدارک کے لیے سخت اقدامات کر رہے ہیں۔ مثلاً بہت سی یونیورسٹیوں کی مانند یونیورسٹی آف کیلیفورنیا نے اپنے ویب پیج پر صراحت کے ساتھ یہ تحریر کیا ہے کہ جو طالب علم کالج پیپر کے لیے آن لائن خدمات حاصل کرتے ہوئے پکڑے جاتے ہیں انہیں ہمیشہ کے لیے یا تو سسپینڈ کر دیا جاتا ہے یا خارج کر دیا جاتا ہے۔ یونیورسٹی کے مطابق سن 2017 اور 2018 کے درمیان ایسے 845 کیسز سامنے آئے تھے۔ ماہرین تعلیم کا کہنا ہے کہ طالب علموں سے بجا طور پر یہ امید کی جاتی ہے کہ وہ دیانتداری سے کام لیں گے، اس لیے کہ معاشرہ ان سے اس بات کی توقع کرتا ہے کہ وہ اپنی تعلیم مکمل کرنے کے بعد اپنا پیشہ ورانہ کردار احسن طریقے سے ادا کرنے کے لیے ضروری صلاحیتوں سے پوری طرح لیس ہوں گے۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔